नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
निर्वाचनका लागि बाँकेमा दलहरूले उम्मेद्वार टुङ्गो लगाउन सकेनन्, बाँकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना।
अहिले उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गरिँदै बागेश्वरी मन्दिरमा पर्वको रौनक, छठ पर्वका अवसरमा आज पनि सार्वजनिक बिदा।
बाँकेमा मल अभावका कारण आलु किसान प्रभावित, नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई दुध ढुवानी गर्न ट्याङ्कर अभाव।
र बर्दियाको गुलरिया नगरपालिकाद्वारा 63 करोड बजेट पारित, बाँकेको कोलपुर चौराहा सडक अतिक्रमण गरी बसेका बस्ती हटाइयो, पार्का आकर्षण बन्दै।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
ह्युन्डे फेस्टिभ डिलाइट 2074 यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बिमा, स्क्रैच कार्ड मार्फत ₹1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे।
पश्चिम डायरीको सुरुमा अहिले उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन गरिँदैछ। बागेश्वरी मन्दिरमा पर्वको रातभरिदेखि नै रौनकता, छठ पर्वका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको खबरलाई हामी लिएका छौँ। तराईवासी हिन्दू धर्मावलम्बीको महापर्व छठ हिजो धुमधामका साथ मनाइएको छ। छठ पर्वको अवसरमा नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर परिसरमा हिजो बेलुका विशेष चहल पहल रह्यो। बागेश्वरी मन्दिर परिसरमा रहेको तालमा छठको विशेष रौनकता छायो थियो। नेपालगञ्जका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका नेता, व्यवसायी लगायत छठको शुभकामना आदान प्रदान गर्न समेत पुगेका थिए। छठका व्रतालुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। संसारलाई जीवन दिने भगवान भास्कर सूर्यदेवलाई विधिपूर्वक यस पर्वमा पूजा गर्ने गरिन्छ। भगवान भास्करलाई व्रतालुहरूले पहिलो अर्घ दिएका हुन्। नदी तालाब तथा पोखरी किनारमा बनाइएका छठ घाटमा बिहिबार हिजो व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिसकेपछि आज बिहान अहिले उदाउँदो सूर्यलाई दोस्रो अर्घ चढाएपछि छठ पर्व समापन हुन्छ। घरका सदस्यहरूले व्रतालुका लागि नदी किनारमा आफ्नो स्थान सुरक्षित गरेर श्रृङ्गारिसकेका छन्। छठ पूजाको लागि जिल्लाभरिका अधिकांश नदी तथा पोखरी लगायतका जलाशयहरूको किनारलाई सफा सुग्घर पारी सिँगारिएको खबर आजको सद्भावमा छ। त्यसै गरी नेपाल सरकारले दिँदै आएको छठ पर्वको एक दिनको बिदालाई थप गरी 2 दिनको बनाएको छ। आज पनि सार्वजनिक बिदा दिइएको खबर रहेको छ।
प्रतिनिधि र प्रदेशसभाको चुनाव नजिकैसँगै बाँकेमा कुनै पनि दलले उम्मेद्वारको टुङ्गो लगाएका छैनन्। उम्मेद्वारको टुङ्गो नलाग्दा मतदाता अन्यलतामा रहेका छन् भने ग्रामीण क्षेत्रमा चुनाव प्रचार अभियान अगाडि बढ्न सकेको छैन। चुनावका लागि दलबीच गठबन्धन बनेकाले समयमा उम्मेद्वार टुङ्गाउन नसकिएको हो। चुनावको तयारी गर्न हिजो निर्वाचन आयोगले नेपालगञ्जमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना गरिसकेको छ। निर्वाचन आयोगले चुनावको तयारी गरिरहँदा दलहरू भने उम्मेद्वारको छिनोफानोमै अल्झिरहेका छन्। एमालेको नेतृत्वमा रहेको वाम गठबन्धन, नेपाली काङ्ग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन तथा अन्य दलले उम्मेद्वारको टुङ्गो लगाएका छैनन्। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
यता बाँकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। यससँगै प्रतिनिधि सभा क्षेत्र नम्बर 1 र 3 का निर्वाचन अधिकृतका कार्यालय पनि स्थापना भएका छन्। हिजो बिहान जिल्ला न्यायाधीश एवं मुख्य न्यायाधीश विष्णु सुवेदीले 3 वटै कार्यालयको शुभारम्भ गर्नुभयो। सो अवसरमा उहाँले आगामी निर्वाचन संविधान कार्यान्वयनको महत्त्वपूर्ण कोशी ढुङ्गा भएको बताउनुभयो। नागरिकमा खबर छ।
बाँकेमा मल अभावका कारण आलु किसानहरू प्रभावित भएको खुलेको छ। बाँकेमा मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी र साल ट्रेडिङ कर्पोरेसनमा स्टोर रित्तो फेला परेपछि कृषकको गुनासो बाहिर आएको हो। खास गरी बाँकेको हिर्मिनिया क्षेत्रमा आलु लगाउन खेत तयार हुँदा मल नपाएर घाटा भइरहेको स्थानीय गुरुदिन यादवले बताउनुभयो। कृषि सामग्रीमा लिन जाँदा पोटास मात्रै रहेको जानकारी पाइयो। उहाँले भन्नुभयो, आलु तोरी गहुँलाई चाहिने मल युरिया डिएपी नहुँदा समस्या उत्पन्न भएको छ। सुक्खा रहेको खेतमा एकपटक पानी सिँचाइ गरी जोडतोड गरेर तयार भएको खेतमा हाल्ने मल नपाउँदा सिँचाइको क्रममा लागेको पुँजी पनि खेर गइरहेको कृषकको गुनासो छ। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई दुध ढुवानी गर्न ट्याङ्कर अभाव भएको छ। दैनिक 5,600 लिटर दुध सङ्कलन हुने संस्थानसँग अहिले 3 दुध बोक्ने ट्याङ्कर रहेको छ। 3 ट्याङ्करमध्ये 2 ट्याङ्कर बाहिर ढुवानी गर्न जाने र एउटाले मात्रै सङ्कलन गर्न 4 जिल्ला धाउनु परेको छ। 3 ट्याङ्कर 5,500 लिटर क्षमताका रहेका छन्। दैनिक 2 ट्याङ्कर दुध लिएर काठमाडौँ पोखराका लागि र एउटाले सङ्कलन केन्द्रबाट दुध बोक्दै आएको छ। दैनिक 5,600 लिटर दुध सङ्कलन हुने आयोजनाका लागि 3 ट्याङ्कर अपुग भएको आयोजना प्रमुख गोपाल दाहालले बताउनुभयो। दैनिक 5,600 लिटर दुध सङ्कलन हुने आयोजनाका लागि 3 ट्याङ्कर अपुग भएको छ। आजको नागरिकमा टेकेन्द्र बस्यालले खबर लेख्नु भएको छ।
बर्दियाको गुलरिया नगरपालिकाले आर्थिक वर्ष 2074-75 लागि करिब ₹63 करोड बजेट पारित गरेको छ। ढिलो गरी बसेको गुलरिया नगरपालिकाको प्रथम नगरसभाले चालु खर्च र पुँजीगत खर्चतर्फ गरी ₹62,99,25,000 रकम पारित गरेको हो। नगरपालिका वडा समिति विषयगत शाखाले गर्ने सेवा र कार्यालयका निम्ति अनुसूची 1 उल्लेखित चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनमा खर्च गर्ने गरी विनियोजन ऐन पारित गरेको गुलरिया नगरपालिकाले जनाएको छ। अनुसूचीमा उल्लेख भए अनुसार नगरपालिकाको चालु खर्चतर्फ 13,89,14,480 र वडाहरूतर्फ 1,46,400 रकम विनियोजन गरेको गुलरिया नगरपालिका प्रशासन शाखा प्रमुख कपिल घिमिरेले जानकारी दिनुभयो। मिसन टुडे खबर छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 वडा भेला हिजो सम्पन्न भएको छ। भेलामा वडाकामा सञ्चालन गरिने विकास योजनाको बारेमा छलफल भएको छ। वडा अध्यक्ष सफिक बेनाका अनुसार उपमहानगरपालिकाले विनियोजन गरेको 90,40,000 रुपियाँबाट के योजना सञ्चालन गर्ने भन्नेबारे छलफल भयो। बस्ती स्तरबाट 31 योजनाको माग भएको र प्राथमिकताको आधारमा ती योजना सञ्चालन गरिने उहाँले बताउनुभयो। अहिले आएको बजेट अत्यन्तै न्यून छ, तैपनि हामी जति सक्दो बढी योजना पार्ने प्रयास गर्नेछौँ उहाँले भन्नुभयो। आजको नागरिकमा खबर छ। पश्चिम डायरीमा कोहलपुर चौराहा सडक अतिक्रमण गरी बसेका बस्ती हटाउन सुरु।
उहाँहरू सधैँ बसिरहने चाहिँ ठाउँ होइन, पटक पटक भनियो तर दसैँ अगाडि चाहिँ यो प्रयास गरिएको हो। उहाँहरूले भन्नुभयो दसैँ र त्योहार मान्न दिनुहोस्, त्यसको भोलिपल्टै हामी चाहिँ आफै छोड्छौँ भनेर भन्नुभएको थियो। त्यही उहाँहरूको भनाइअनुसार नै हामीले सुरुवात गरेको हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हार जोर्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, मजदूर, रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र ₹10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
इस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल, हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
बीएससी सीएसआईटी मा भर्ना खुल्यो। एस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा त्रिवी अन्तर्गत जुनसुकै क्याम्पसबाट फारम भरी प्रवेश परीक्षामा पास गरेका विद्यार्थीहरूको भर्ना सुरु गरिएको छ। फर्स्ट कम फर्स्ट बेसिसमा भर्ना हुने, सिट संख्या सीमित भएको हुँदा आफ्नो भर्ना सुनिश्चित गर्न सूचित गरिन्छ। कक्षा यही कार्तिक 19 गतेदेखि सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ। यसका साथै त्रिवीको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत बिपिए ब्याचुलर अफ पब्लिक एडमिनिस्ट्रेसन, मानविकी संकाय अन्तर्गतको बिसिए ब्याचुलर अफ कम्प्युटर एप्लिकेसन कार्यक्रमको यसै शैक्षिक सत्रको भर्नाका लागि फारमहरू वितरण भइरहेको समेत सहर्ष जानकारी गराउँदछौ। क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस त्रिवी नेपालगञ्ज, सम्पर्क नम्बर 98582548।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मध्य तथा सुदूरपश्चिमकै प्रमुख प्रवेशद्वारको रूपमा रहेको बाँकेको कोहलपुर चौराहा आसपासमा सडक अतिक्रमण गरी वर्षौंदेखि बसिरहेको बस्तीलाई कोहलपुर नगरपालिकाको पहलमा हिजो खाली गराइएको छ। कोहलपुर चौराहादेखि पूर्व पश्चिम र उत्तरतर्फ 2-2 किलोमिटर फोर लेन सडक निर्माण गर्न एडिबीको विकास कोषबाट डिपिआर समेत भइसकेकाले यथाशीघ्र अतिक्रमण गरी बसेका बस्तीलाई हटाउनु पर्ने भएको कोहलपुर नगरपालिका प्रमुख लोटबहादुर रावतले बताउनुभयो। रावतले फोर लेनको सडक बन्ने डिपिआर तयार भएको र चौराहामा व्यवस्थित रूपले टहरा बनाई सडक अतिक्रमण गरेको बस्तीले सडक निर्माणमा बाधा गर्ने भएकाले विकल्प बिना नै उनीहरू हटाउनु परेकोमा दुःख लागेको छ, तर यो बाध्यता भएको बताउनुभयो। थप कुराकानी गर्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत,
उठाउनु पर्ने मुख्य कारण त उहाँहरू सडकको चाहिँ क्षेत्रभित्र, सडकको 31 मिटर भन्ने जुन छ सडकको क्षेत्रभित्र चाहिँ उहाँहरूको बसोबास थियो र व्यापारहरू गरिराख्नु भएको थियो र त्यो व्यापार अहिले लामै समयदेखि करिब करिब द्वन्द्वको करिब करिब जोडेरै त्यो बेलादेखि चाहिँ बसेको र यो सधैँ बसिरहने चाहिँ ठाउँ पनि नभएको र अन्तको ऐलानीप्रतिको चाहिँ ऐलानीप्रति जस्तै यसलाई बस्न नमिल्ने सडकको क्षेत्र अधिकारभित्र भएको हुँदा उहाँहरूलाई उठाउन पहिलेको नगरपालिकाका नगरपालिका जनप्रतिनिधिविहीन थियो, तपाईँले भनिहाल्नुभयो। त्यति बेला चाहिँ कर्मचारीहरूबाट भएको पटक पटकको मिटिङ बैठकमा छलफलमा उहाँहरूले हामी भोलि छोड्छौँ, पर्सि छोड्छौँ, यो चिसो छ अब गर्मी आएपछि छोड्छौँ, दसैँ छ त्योहार आएपछि छोड्छौँ, यस्तै भन्दै कमसेकम 4-6 उहाँहरूले आफै बैठकमा बसेर निर्णय गरेर आफ्नै चाहिँ हस्ताक्षरले सही गरिसकेर पनि उहाँहरूले यस्तो भन्दै आएको कमसेकम 4-6 अवस्था हो। अब अहिले जनप्रतिनिधि आइसकेपछि हामीले सडक खाली गर्नु एउटा कुरा भयो, अर्को कुरो वृक्षारोपण गर्ने हाम्रो योजना छ। साँच्चीकै यो कोहलपुरलाई सफा स्वच्छ सुन्दर राख्नुपर्ने, उहाँहरू सधैँ बसिरहने चाहिँ ठाउँ होइन, पटक पटक भनियो पटक पटक भनियो, तर दसैँ अगाडि चाहिँ यो प्रयास गरिएको, उहाँहरूले भन्नुभयो दसैँ र त्योहार मान्न दिनुहोस्, त्यसको भोलिपल्टै हामी चाहिँ आफै छोड्छौँ भनेर भन्नुभएको थियो। त्यही उहाँहरूको भनाइअनुसार नै हामीले सुरुवात गरेको हो।
के छ नगरपालिकाको कोहलपुरको यो चौराहालाई चाहिँ विशेष रूपमा चाहिँ राम्रो बनाउनको,
कोहलपुरलाई राम्रो बनाउनको निमित्त यो बाँके राष्ट्रिय निकुञ्ज भएको हुनाले जङ्गलसँग जोडिएको कोहलपुर नगरपालिका जङ्गलसँग जोडिएको र यतातिर चाहिँ यो क्षेत्रलाई बाँके राष्ट्रिय निकुञ्जले बाघको संरक्षण क्षेत्र भनेर घोषणा पनि गरेको र हामीले अहिले बाघको चाहिँ एउटा शालिक पनि त्यो बिचको स्तम्भमा राख्ने र यो चौराहालाई साँच्चीकै एउटा मान्छे कोहलपुरमा आउँदा बित्तिकै कोहलपुर साँच्चीकै चाहिँ रमणीय रहेछ, स्वच्छ रहेछ, सफा रहेछ र सुन्दर रहेछ भन्ने कुरोको एहसास मान्छेले चाहिँ गरोस् भन्ने खालको त्यो हामी कोहलपुर चौराहालाई पनि अब तुरुन्तै मलाई लाग्छ चाहिँ 10 दिनभित्रमा हामी निर्माण कार्य सुरु गर्छौँ र कोहलपुरलाई साँच्चीकै एउटा सुन्दर बनाउनको निमित्त सुरुवात गर्छौँ।
अहिले चाहिँ चौराहाको यो जुन भाग छ यसमा चाहिँ खाली चाहिँ गराउनु भयो, नगर विकास समितिले पनि पहिला चाहिँ यो सटरहरू चाहिँ निर्माण गरेर चाहिँ सिटी मार्केट चाहिँ बनाउने भनेर एक किसिमको उहाँहरूले पनि अवधारणा गर्नुभएको छ, यी प्रति के छ?
यो प्रति उहाँसँग यो सबै डिटेलमा बसेर मैले चाहिँ बुझेको त छैन, तर पनि नगर विकास समिति रहँदासम्म नगर विकास समितिको नगरपालिका पनि सदस्य हो, त्यसो भएको हुनाले उहाँहरूले अहिले चाहिँ एउटा मिटिङमा मात्रै म बसेँ, यो नगर विकास समितिको पश्चिम भागमा 38 सटर निर्माण भइरहेको छ। मलाई लाग्छ 10-15 दिनमा चाहिँ त्यो पुरा हुन्छ र त्यसपछि यतातिर पनि यो सटर निर्माण गर्ने कार्य चाहिँ योजना छ कि छैन त्यो मैले बुझ्छु। नभए पनि यो सटर निर्माण गर्नुपर्छ भन्ने चाहिँ योजना लिएर मैले जाने सोच बनाएको छु र यो खाली भइसकेपछि हामी अब तुरुन्तै 2-4 दिनभित्रै वृक्षारोपण गर्ने र त्यसमा चाहिँ तारजाली समेत लगाएर यसलाई एउटा स्वच्छ हराभरा सुन्दर नगर बनाउनेतर्फ हामी अगाडि बढ्छौँ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कमला हमाल। अब अर्को सन्दर्भ, सिद्धिविनायक ग्रामीण सामुदायिक वन व्यवस्थित कोहलपुर पार्क पछिल्लो समयमा पिकनिक जाने आकर्षक स्थानको रूपमा चिनिन थालेको छ। एकान्त र रमणीय वातावरणका कारण कोहलपुर पार्क आकर्षणको केन्द्र बन्दै गएको हो। चारैतिर हरियाली वातावरण तथा उद्यान पिकनिक निकै राम्रो भएको पिकनिकमा पुग्नुभएकी लक्ष्मी थापाले बताउनुभयो। मिसन टुडेमा खबर छ।
बाँकेका नरैनापुर र डुडुवा गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। गाउँपालिकाको गाउँसभा हुन नसक्दा औषधि खरिद प्रक्रिया अन्यलमा परेकाले औषधि अभाव भएको स्वास्थ्य संस्थामा हाल जनस्वास्थ्य कार्यालयले पठाउने औषधि मात्र आइरहेको छ। स्वास्थ्य संस्थामा आवश्यक सबै औषधिहरू उपलब्ध हुन नसक्दा सामान्य बिरामीका लागि चाहिने औषधि लिन पनि नेपालगञ्ज धाउनु परेको डुडुवा गाउँपालिकाका स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र घलेले बताउनुभयो। आजको सद्भावमा खबर छ।
सँगै मर्ने सँगै बाँच्ने एकपटक मात्र होइन, तीन फरक फरक महिलासँग कसम खाएर बिहे गरेका बाँकेका एक व्यक्ति अचेल प्रहरीको खोजीमा रहेका छन्। तीनवटै श्रीमतीलाई एकअर्काबारे जानकारी नदिएर फरक फरक सहरमा पत्नी सरह बस्दै आएका नेपालगञ्ज वडा नम्बर 6 बस्ने इन्द्रजित वर्मा अहिले प्रहरी खोजीको पात्र बनेका छन्। सन्दर्भ नेपालगञ्ज बस्ने इन्द्रजित वर्माको हो। वर्माले फरक फरक सहरमा तीनवटा बिहे गरेर सबै पत्नीहरूलाई तिमी एक्ली पत्नी भएको दावी गर्दै आए पनि अचेल तीनवटै पत्नीले वर्माको हालत गरेका हुन्। फोन सम्पर्कबाटै प्रेममा लिन भएकी कैलाली लम्की घरमै काठमाडौँ सामाकोशी बस्ने पार्वती साईलाई नेपालगञ्ज वडा नम्बर 6 हडिया बाबा मन्दिरबाट प्रहरीले स्थानीय ऋतु साईको संरक्षणमा दिएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको स्थापनाको 16 वर्ष तथा 25 र 26 वार्षिक साधारण सभाको उपलक्ष्यमा तयारी कपडा ब्याग जुत्ता चप्पल तथा खुद्रा व्यवसाय सङ्घ नेपालगञ्ज बाँकीले रक्तदान कार्यक्रम गर्ने भएको छ। भोलि कार्तिक 11 गते शनिबार बिहान 9 बजे स्थानीय सिद्धार्थ कटेजमा रक्तदान गर्न लागेको हो। आयोजक संस्थाका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक भीमबहादुर राणा भाटले रक्तदान जस्तो पुण्य दानमा सहभागी भएर आफ्नो अमूल्य रगत दान गर्न सबै उद्योगी व्यवसायीलाई अनुरोध गर्नुभएको छ। सद्भावमा खबर छ। पश्चिम डायरीमा निर्वाचन आचार संहिता कार्यान्वयनबारे नागरिक प्रतिक्रिया।
निर्वाचन आयोग निरीह छ, यो निरीहतालाई रोक्न अथवा हटाउनको लागि प्रशासनसँग यसले कडा रूपमा यदि कदम चाल्ने हो भने त्यो सम्भव छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
ए सोनु, के सोचिराको?
हेर न सानु, आर्थिक अवस्था साह्रै बिग्रियो, सुधार गर्न कोरिया जाऊ कि भनेर सोच्दैछु।
कोरिया जानका लागि त कोरियन भाषा पढ्न पर्यो नि।
पढ्न त पढ्ने, तर कहाँ?
मध्य पश्चिमकै सबैभन्दा पुरानो र हालसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल E1 एजुकेशन सेन्टर लाटेकोइले सुर्खेत छँदैछ नि। त्यहाँ त शान्त, सुन्दर र रमणीय वातावरणमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सिकाइन्छ नि, त्यही जाने
हो। तपाईँहरू पनि विगत 11 वर्षदेखि अध्ययनरत दक्ष प्रशिक्षकसँग चाहनुहुन्छ भने सुर्खेतको लाटीकोइलीमा रहेको A1 एजुकेशन सेन्टरलाई सम्झनुहोस्। यस वर्षको PBT तथा CBTका कक्षाहरू सञ्चालन भइसकेको र सीमित विद्यार्थीलाई भर्ना लिइने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ। प्रशिक्षक श्री डायमन्ड ज्योति शर्मा, A1 एजुकेशन सेन्टर लाटीकोइली सुर्खेत। सम्पर्क नम्बर 98-585-738 र 98-165-91-738।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका।
नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। आउँदो मङ्सिर 10 र 21 गते हुने प्रतिनिधि सभा तथा सदस्य प्रदेश सभा सदस्यको चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र पारदर्शी र मितव्ययी बनाउन निर्वाचन आयोगले निर्वाचन आचार संहिता समेत जारी गरिसकेको छ। राजनीतिक दल तथा उम्मेद्वारले चुनाव प्रचार प्रसारमा प्रयोग गर्ने गरी चुनाव चिन्ह अङ्कित पहिरन जस्तै टोपी, स्टिकर, टी सर्ट, झोला, ट्याटु, गम्छा जस्ता साङ्केतिक सामग्रीहरूको उत्पादन, वितरण र प्रयोग नगर्न आग्रह समेत गरेका छन्। यो यसैबीच निर्वाचन आचार संहिता कार्यान्वयनबारे साथी सम्बुधहरूले विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाई सङ्कलन गर्नुभएको छ। सुनौ नागरिक आवाज।
मेरो नाम सुशील लामी छ। पहिलो कुरो त यो निर्वाचन आयोग युवा त्यो रूपमा दलहरूको छत्र छायाबाट मुक्त हुनुपर्छ। यो अत्यन्त यो समाजलाई अहिले जो टोपी दिएर, गम्छा दिएर, विभिन्न खालको टी सर्टहरू दिएर वितरण गरेर जुन समाजमा ध्रुवीकरण गर्ने यो भ्रष्टाचार समाज जुन बनाउने काम गरिरहेछ त्यसमा निर्वाचन आयोग निरीह छ। यो निरीहतालाई रोक्न अथवा हटाउनको लागि प्रशासनसँग यसले कडा रूपमा यदि कदम चाल्ने हो भने त्यो सम्भव छ।
मेरो मोहनलाल पाण्डे। अब उहाँले त अब खास भनिने पहिला प्रचार प्रसार जुन मान्छेहरूले चाहिँ लगाउने टी सर्ट टोपीहरू होइन यिनीहरूलाई चाहिँ अलिकति रोकमा ल्याउने। अब हाम्रो सोचाइमा सबभर निर्वाचन आयोगले त्यसलाई चाहिँ रोक गरिदिनु पर्यो कि माग गर्नु पर्यो सरकारसँग कि यस्तो नगरौँ, यसको उपाय के छ त? ठिक छ, झन्डाहरू लिएर हिँड्ने, पम्पलेट टाँच्ने, यस्तो यस्तोमा चाहिँ अलिक बढी ध्यान दिँदाखेरि चाहिँ राम्रो होला।
एम प्रसाद खनाल। पालना गर्नको लागि त अब वास्तवमा चाहिँ उनीहरूले आफ्नो गर्नुपर्ने अब प्रचार प्रसार गर्नु ठिकै छ। त्यस्तो चाहिँ अब केही चिजहरू दिएर चाहिँ गराउन चाहिँ उपयोग नहोला जस्तो लाग्छ होइन। केही त्यो बाँड्नुभन्दा अब आफ्नो अब आफ्नो तरिकाबाट अब भनौँ न अब केही कुराहरूबाट तपाईँको चाहिँ कन्भिन्स गराउने त्यो आफ्नो ठाउँमा छ त्यस्तै लाग्छ मेरो विचारमा।
मेरो यसरी पौड्यो, हामी सबभन्दा पहिले कुरो हामी एकता भएर सब पार्टीहरूले राम्रोसँग गएर दलहरूले गएर सम्झाए बुझाए गरेर अब मत लिनुपर्छ। कसैलाई खुवाए घुस खुवाएर अथवा कुनै वितरण गरेर कुनै टी सर्टहरू टोपीहरू यस्ता वितरण गरेर नलिएर जनताको मन जितेर भोट लिन सक्ने हुनुपर्छ दल, त्यसो गर्ने नै आचार संहिता लागू हुन सक्छ।
गोपाल कोइराला हो। निर्वाचन आयोगले पालना गराउनुपर्ने आचार संहिता, आयोगले आफ्नो सक्षमता देखाउन सक्नुपर्छ दलहरूमाथि र दलहरूलाई पूर्ण कार्यान्वयन गराउनु लागि दलहरूले कार्यान्वयन नगरेको समयमा आयोगले चाहिँ त्यसमा कारवाही गर्न सक्नुपर्छ। दलहरूलाई कारवाही कानुनी कारवाही पनि हुनसक्छ र आर्थिक कारवाही पनि हुनसक्छ।
म रामप्रसादी हो। मलाई त सबभन्दा पहिला के विडम्बना लागिरहेको भने हजुरको निर्वाचन आयोग एउटा निष्पक्ष आयोग हो, त्यो हिसाबले उहाँहरूको अधिकारीगण जुन हुनुहुन्छ उहाँको उच्च अधिकारीहरूले किन अनुशासनलाई पालना गर्न सक्नुहुन्न र किन दलहरू यसरी उहाँको निर्देशिका अनुसार कार्य नगरेको बेलामा किन कठोर एक्सन उहाँले लिन सक्नुहुन्न? अब यहाँ चाहिँ मलाई अलिकति के लाग्छ भने निर्वाचन आयोग को अधिकारीहरूले यदि त्यो कदम चाल्न सक्नु भएको छैन भनेपछि उहाँहरू पनि एउटा दल विशेषबाट निर्देशित हुनुहुन्छ कि जस्तो मलाई लागिरहेछ।
नेपालमा पहिलो पटक सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन टिबिएमको परीक्षण सफल भएको छ। ड्रिलिङ र ब्लास्टिङ प्रविधिद्वारा सुरुङ खन्ने प्रचलन रहेको नेपालमा टिबिएम सफल हुने नहुनेमा अन्यलता थियो। एक साता अघि राष्ट्रिय गौरवको भेरीबाबै डाइभर्सनमा ट्रायल परीक्षण गरिएको टिबिएमले दैनिक 15-20 मिटर सुरुङ खनिरहेको आयोजनाले जनाएको छ। रुद्र खड्का काठमाडौँ र टेकेन्द्र बस्याल कोहलपुरले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
अस्थायी छाप्रोमा बसिरहेका बाँके राप्ती सुनारी गाउँपालिका टुक्लीपुरका बाढी पीडितलाई चिसो बढेसँगै रात गुजार्न मुस्किल परेको छ। अस्थायी रूपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न छाडेपछि चिसोमा रात गुजार्न मुस्किल परेको बाढी पीडितको गुनासो छ। त्रिपालबाट शीत चुहिने र स्याउलाले बनाएको छाप्रोले हावा र शीत छेक्न नसक्दा यसपालिको जाडो कटाउन मुस्किल पर्ने राप्ती सुनारी गाउँपालिका 2 टुक्लीपुरकी बाढी पीडित मन्जु विकले दुखीसो गर्नुभयो। त्रिपालबाट शीत थपथप चुहिन्छ, रातभर मुख ढाकेर सुत्नुपर्छ, बिहान उठ्दा ओढेको कपडा निथ्रुक्क भिजेको हुन्छ, उहाँले भन्नुभयो। छाप्रो र त्रिपालबाट शीत चुहिने तथा चिसो हावा चल्ने समस्याले सिद्ध साई कुमारी सामुदायिक वनमा बस्दै आएका बालबालिका र वृद्ध वृद्धा बिरामी पर्न थालेका छन्। चिसोका कारण उनीहरूलाई रुगाखुकी र ज्वरोले सताएको स्थानीय सीताराम जैसीले बताउनुभयो। बाढी पीडितलाई छाकको भन्दा जाडोको चिन्ता, विश्वराज पसल रङ्गियाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा 6 महिनादेखि हवाई उडान बन्द भएको छ। उडानका लागि पाइलटको अभाव र क्षेत्रीय कार्यालयले उडान तालिका नबनाउँदा त्यहाँको हवाई जहाज बन्द भएको नेपाल वायुसेवा निगम चौरजहारीले जनाएको छ। कालोपत्रे गरिए पनि यसरी हवाई उडान बन्द हुँदा यात्रुहरू समस्यामा परेका छन्। गणेश पिकले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
बाँकेको कोहलपुर क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश ई रिक्साहरू कानुनी प्रक्रिया नपुर्याई सञ्चालन भएकाले नियन्त्रणमा लिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले बताउनुभयो। मिसन टुडेमा खबर छ, यता रोल्पामा जिल्ला प्रहरी कार्यालय रोल्पा लामो समयदेखि प्रमुख विहीन बनेको छ। गत असोज 15 गते रोल्पा प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापा शान्ति मिसनका लागि सुडानको डार्फर गएपछि जिल्ला प्रहरी कार्यालय प्रमुख विहीन बनेको हो। चुनावी सुरक्षाका हिसाबले अति संवेदनशील जिल्लाको प्रहरी प्रमुख खटनपटनमा राजनीतिक हस्तक्षेपले असर गरिरहेको एक प्रहरी अधिकारीले बताए। चुनावले लक्षित गर्दै आफ्नो अनुकूलको डिएसपी पठाउन नेताको तछाडमछाड हुँदा रोल्पाले प्रहरी प्रमुख पाउन ढिलो भएको हो, उहाँले बताउनुभयो। नागरिकमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। संग्रह प्रदेश निर्वाचन प्रतिको नागरिक अपेक्षाबारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 2 घरबारे टोलका तपेन्द्र बहादुर रावलको विचार।
अब यसमा अपेक्षा गर्ने जनताले के हो भनेपछि अब सङ्घ र अब प्रदेश दुइटैको चाहिँ चुनाव भएर अब यो देशमा अब संहिता सम्बन्धी नेपाली जनताहरूले बुझेर केही जनता अब भनौँ न नेताहरूले केही काम गर्न सक्यो भने अब त्यसपछिको अपेक्षाको कुरो रह्यो त्यो होइन। अब हुने कुरा अब त्यो कसरी लागू गर्छन्, लागू गर्ने कुरा अब संविधान त लागू गरेर चाहिँ जनताले चाहे अनुसारको अपेक्षा उनीहरूले त अब त्यो सबभन्दा पहिले त अब यो नेपालको जो संविधान छ संविधान अनुसार काम गर्नु पर्यो। त्यसभन्दा पछि अब जनतालाई दिने सेवा सुविधा अब सङ्घले दिने सेवा सुविधा त सङ्घले दिन्छ, अब प्रदेशले दिने सेवा सुविधा प्रदेशले दिला र त्यसभन्दा पछि आउट कुराहरू जनताले भनेको त अब जनतालाई अपेक्षा गरेको भनेको अब धेरै यस्तो बन्यो भने अब सङ्घमा र भनौँ प्रदेशमा अब विभिन्न किसिमका रोजगारीहरू सृजना हुनुपर्छ होइन, त्योको अपेक्षा गरेको हुन्छन् जनताहरूले। अनि अर्कोतिर भनौँ अब यो स्थानीय प्रशासनहरू जो छ त्यसलाई एकदम अब चलाउँदाखेरि अब सही तरिकाले चलाउने, जस्तै अब सरकार निर्माण हुन्छ, सरकार निर्माण भइसकेपछि उनी स्थानीय जनप्रतिनिधि पनि निर्वाचित भएका छन् र उनीहरूले राखेको माग अनुसार अब छिटो छरितो काम गरिदिनु पर्यो जनताको, त्यही अपेक्षा हो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचनका लागि बाँकेमा दलहरूले उम्मेद्वार टुङ्गो लगाउन सकेनन्। बाँकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना।
अहिले उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन। छठ पर्वका अवसरमा आज पनि सार्वजनिक बिदा।
बाँकेमा मल अभावका कारण आलु किसान प्रभावित। नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई दुध ढुवानी गर्न ट्याङ्कर अभाव।
र बर्दियाको गुलरिया नगरपालिकाद्वारा 63 करोड बजेट पारित। बाँकेको कोहलपुर चौराहा सडक अतिक्रमित बस्ती हटाइँदै पार्क आकर्षण बन्दै।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfm को मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस्त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज कार्तिक 10 गते शुक्रबार, अक्टोबर 27 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।